الحمد لله الحمد لله الذي هدانا لهذا أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وعاشروهن بالمعروف صدق الله مولانا العظيم اللہ تعالیٰ نے انسان کو اس دنیا میں جو بنایا تو بہت ساری ضرورت لگا کر کے بنایا، کھانے کی ضرورت پڑتی ہے، پانی کی ضرورت پڑتی ہے، مکان کی ضرورت پڑتی ہے، یہاں تک کہ بیوی کی ضرورت بھی انسان کو پڑتی ہے، اور یہ دنیا کی ضرورت پوری کرنا انسان کو اللہ تعالیٰ نے سکھلایا۔ اللہ تعالیٰ اگر نہ سکھلاتے تو یہ انسان اپنی دنیا کی ضرورت کیسی پوری کرنی وہ بھی سیکھ نہیں سکتا تھا۔ قرآن میں ایک آیت ہے، آتا کل شیئن خلقہ ثم ہدا، ہر ایک چیز کو اللہ تعالیٰ نے پیدا کرنے کے بعد ہدایت دی۔ اس آیت میں ہدایت کا مطلب یہ ہے کہ دنیا کی زندگی کیسے گزارنے کی، جیون ضروریات کیسے پوری کرنے کی، وہ بھی اللہ تعالیٰ نے انسانوں کو سکھلایا، جانوروں کو سکھلایا، پرندوں کو سکھلایا، جنات کو سکھلایا، ہر مخلوق کو اللہ نے سکھلایا۔ تو جتنی بھی چیزیں اللہ تعالیٰ نے اس جگت میں، دنیا میں، کائنات میں پیدا فرمائی، ان کو کیسے جیون گزارنا، زندگی گزارنا، اپنی ضرورت پوری کرنا، یہ خود اللہ تعالیٰ نے گائیڈ لائن دی، راستہ سکھلایا۔ بلکہ یہ دنیا میں پہلے نبی ہے حضرت آدم علیہ السلام، پھر آدم علیہ السلام کے بعد نمبر ہے حضرت شیش علیہ السلام کا، وہ بھی اللہ کے ایک نبی ہے۔ پھر بعض تفسیری قول کے مطابق حضرت ادریس علیہ السلام اللہ کے نبی ہے، پھر حضرت نوح علیہ السلام کا زمانہ آیا۔ اس طرح یہ دنیا دھیرے 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 آگے چلی، زمانوں میں اللہ نے نبی بھیجے، آخر میں ہمارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو اللہ نے نبی بنا کر بھیجا۔ اب قرآن میں ایک آیت ہے اور قرآن کے بعد دوسرے نمبر کی اسلام میں صحیح کتاب بخاری شریف, وہ شروع ہوتی ہے تو جیسے قرآن شروع ہوتا ہے بسم اللہ کے بعد الحمدللہ رب العالمین ہے, بخاری شریف شروع ہوتی ہے تو بسم اللہ کے بعد قرآن کی ایک آیت ہے انا اوحینا الیک کما اوحینا الی نوح والنبیین من بعدہ, یہ قرآن کی آیت حضرت امام بخاری رحمۃ اللہ علیہ نقل کی, اس کے بعد باب قائم کر کے حدیث نقل کی. اب اس آیت کا ترجمہ یہ ہوتا ہے یقیناً اے محمد صلی اللہ علیہ وسلم ہم نے آپ کے اوپر وحی بھیجی, شریعت بھیجی, دین بھیجا, جیسا کہ ہم نے حضرت نوح علیہ السلام پر اور نوح علیہ السلام کے بعد میں آنے والے نبیوں پر وحی بھیجی تھی. تو اس آیت کے اندر لوگ سوال اٹھاتے ہیں کہ اللہ تعالیٰ نے ایسا کیوں فرمایا کہ جیسے کہ اللہ نے وحی بھیجی نوح علیہ السلام پر اور نوح علیہ السلام کے بعد کے نبیوں پر, اس لیے کہ نوح علیہ السلام سے پہلے بھی تو نبی ہے, آدم علیہ السلام ہے, شیش علیہ السلام ہے, ان پر بھی اللہ کی وحی آئی. تو وہاں یہ سمجھاتے ہیں کہ آدم علیہ السلام سے لے کر کے نوح علیہ السلام تک جو تقریباً 1000 سال دنیا کے ہے, اس میں جو اللہ تعالیٰ نے وحی بھیجی, پیغام بھیجا, آسمان سے جو کچھ بھیجا, اس کے اندر تکوینی وحی تھی. اور تکوینی وحی کا مطلب یہ ہوتا ہے اس دنیا میں انسان کو جیون کیسے گزارنا چاہیے, کیسے زندگی گزارنی چاہیے, کیسے اپنی ضرورت پوری کرنی چاہیے, کیسے کھیتی باڑی کرنی چاہیے, کیسے کھانا پینا چاہیے, کیسے مکان, کیسے بیوی سے ضرورت پوری کرے. تو آپ اندازہ لگاؤ کہ اس جگت اور دنیا کی شروعات میں لگ بھگ 1000 برس دنیا پر ایسے گزرے کہ اللہ تعالیٰ نے انسانوں کو ٹرین کیا, ٹریننگ دی کہ اس دنیا میں جگت میں کیسے زندگی گزارنے کی اور کیسے اس جیون کو گزارنے کا. اس میں ہر چیز اللہ نے سکھلائی, کھانا پینا, مکان, بیوی کی لائن کی ضرورت. رہا دین تو 2-3 باتیں آتی تھی, ایک اللہ کو مانو, اپنے زمانے کے نبی کو مانو, مرنے کے بعد کی زندگی مانو, بس چھوٹا سا وہ زمانے میں دین تھا. کوئی لمبے مسئلے مسائل نہیں, کوئی لمبی چوڑی نمازیں نہیں. 1000 سال تک اللہ تعالیٰ نے باقاعدہ وحی بھیج کر کے انسانوں کو یہ سکھلایا کہ بھئی تم کو اپنی جیون ضروریات کیسے پوری کرنے کی, کیسے اس جگت میں رہنے کا, کیسے کھانا پینا, بیوی سے فائدہ اٹھانے کا. اللہ نہ سکھلا دے تو یہ انسان سیکھ نہیں سکتا تھا, اللہ نے سکھلایا. کتنے بڑے مہربان ہیں ہمارے اللہ تعالیٰ کہ باقاعدہ جبرائیل امین کو بھیج رہے ہیں, فرشتے کو بھیج رہے ہیں, آسمان سے وحی آ رہی ہے, نبی پر آ رہی ہے اور نبی پبلک کو سکھا رہے ہیں ایسے کھانا, ایسے کرنا, ایسے کرنا. ایک تفسیر میں تو عجیب بات لکھی ہے کہ آدم علیہ السلام اور ماں حوا دنیا میں آئے, دونوں اپنی اپنی چوائس کی چیزیں لے کر کے آئے. ماں حوا کچن ویئر لے کر کے آئے, چونکہ عورت ہے, عورتوں کو کچن کی فکر پہلے ہوتی ہے, تو کچن کا جو سامان ہوتا ہے وہ جنت سے ماں حوا لے کر کے آئی تھی, یہ تفسیری روایتوں میں موجود ہے. اور آدم علیہ السلام اپنی لائن کی چیز لے کر کے آئے, جنت میں سے سیڈ سے لے کر کے آئے تھے, बीज, बियारण जिसको कहते हैं, जिससे खेती होती है, वो लेकर के आए कि दुनिया में जाएंगे तो खाएंगे क्या, फार्मिंग करनी है, खेती करनी है तो सीड्स और बीज लेकर के जाओ। तो आए तो सही दुनिया में लेकर के, लेकिन ना करके खेती कैसे करने की, वो आदम अलैहि सलाम को मालूम नहीं। जिब्राइल अमीन आए, फरिश्तों के सरदार आए जो कुरान लेकर के आते थे, और जिब्राइल ने आकर आदम अलैहि सलाम को सिखलाया कि जमीन के अंदर फार्मिंग कैसे करने की, ये हल जो चलाते हैं ना हल खेती के अंदर, जिससे पेट का मसला हल होता है, तो वो हल चलाने का तरीका ये जिब्राइल ने आकर आदम अलैहि सलाम को सिखलाया कि ऐसे पहले जमीन को नरम करो, फिर अंदर बीज डालो, फिर अंदर पानी डालो। आदम अलैहि सलाम ने जिब्राइल अमीन की गाइडलाइन के मुताबिक सारा काम किया, खेती होगी। अब खेती होगी तो कहा अब क्या करो, तो जिब्राइल ने आके बतलाया खेती काटने की कैसे, काट ली तो अब क्या करने का, तो कहा खलियान में, यानी जिसको खरी कहते हैं, वहां ले जाने का और दाना और छिलका अलग करने का, वो भी जिब्राइल ने सिखाया। दाना अलग हो गया तो कहा अब क्या करना, तो कहा हाथ घंटी में डाल करके उसका आटा बनाओ, ये भी जिब्राइल ने सिखलाया। अब आटा बन गया अब क्या करे, तो कहा उसकी रोटी बनाना, वो भी जिब्राइल अमीन ने सिखलाया। जब रोटी तैयार हो गई, इतनी मेहनत के बाद आदम अलैहि सलाम एक पहाड़ पर गए और रोटी खाने बैठे तो हाथ में से रोटी छटक गए, छूट गए और नीचे गिरी। तो नीचे मेहनत करके उतर के आए और फिर हाथ में रोटी ली, तो उस मौके के ऊपर ये बात अल्लाह की तरफ से कही गई कि ये दुनिया तो ऐसी है कि इसमें फतश का, कुरान में ये लफ्ज है, मशक्कत और मेहनत के बाद ये दुनिया तुमको हासिल होगी। तो मैं आपको ये समझाना चाहता हूँ कि जीवन कैसे गुजारने का, जीवन की जरूरियात कैसे पूरी करने की, ये सब चीजें अल्लाह ताला ने बाकायदा वही के जरिए से इंसानों को सिखलाया, तब जाके इंसानों ने सीखा, वरना इंसान ये चीज भी समझ नहीं पाते। उसी में से एक है जरूरत, इंसान अपनी बीवी की जरूरत पड़ती है। यहां एक खास पॉइंट की बात समझ लेना, निकाह, शादी, मैरिज इंसान की औरत की लाइन की जरूरत पूरी करने के वास्ते, कि मर्द शोहर औरत के जरिए से अपनी उस लाइन की जरूरत पूरी करे, औरत मर्द के जरिए अपनी उस लाइन की जरूरत पूरी करे, और उसका रिजल्ट ये हो कि औलाद होवे, और औलाद होवे तो ये दुनिया का तंत्र चलता रहे। अल्लाह कयामत तक दुनिया को चलाना चाहते हैं, उसके लिए इस निकाह को, शादी को अल्लाह ताला ने जरिया बनाया। तो ये जरूरत पूरा करने की चीज है, ऐसा नहीं है कि निकाह करते ही औरत मेरी दासी बन गई, मेरी बांदी बन गई, और मैं अब उसके ऊपर जो है आका बन गया, मैं उसका मालिक बन गया, जो चाहे करूं, जैसे चाहे करूं। हरगिज हरगिज इस्लाम उसकी इजाजत नहीं देता है। ये मालिक और गुलाम, ये मालिक और बांदी, पहले जमाने में ये होता था कि इंसानों को लोग खरीदते थे, मर्द को खरीदते थे, उसको गुलाम कहते थे, गुजराती में दास कहते हैं, औरत को खरीदते थे उसको बांदी कहते, अरबी में दासी कहते। दास दासी प्रथा पुराने जमाने के अंदर थी कि आप किसी को खरीद के लाओ, उस पर आपकी ऑनरशिप हो गई, मालिकी हो गई, अब उसके आप मालिक। हालांकि मेरे प्यारे आका ताजदार मदीना हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने तो वो मालिक बन के जो औरत और मर्द को लोग लाते थे, गुलाम और बांदी, दास और दासी, उसके लिए भी रहमतुल लिल आलमीन सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम जैसा खाओ ऐसा उनको खिलाना, तुम जैसा पहनो इनको पहनाना, काम करने के अंदर तुम उनके साथ राहत करना, ये किसके लिए है? जिनको आप खरीद के लाए, जिनके आप मालिक बन गए, उसके लिए प्यारे नबी ने फरमाया, जैसा तुम खाओ खिलाना, जैसा पहनो तुम पहनना पहनाना, उनको अच्छी तरीके से रखना, और उनके बारे में तुम अल्लाह से डर डर के रहना, उनके राइट्स उनके हुकूक को तुम अदा करना। हालांकि आदमी उसका मालिक बनता था, ऑनरशिप होती थी। ये निकाह के अंदर मालिकी नहीं है, याद रखना, ऑनरशिप नहीं है कि निकाह होते ही मैं बीवी का मालिक बन गया, वो मेरी दासी बन गई, वो मेरी बांदी बन गई, मैं जैसे चाहे उसको डंडे मारूं, जैसे चाहे उसको तमाचे मारूं, जैसे चाहे उसकी पिटाई करूं, मैं घर में एक नौकरानी खरीद के लाया कि पूरी लिस्ट सासू अम्मा ने बहू को गिना दी, खुसर ने बहू को गिना दी कि इतने काम तो तुझे करने ही करने हैं, ये सब सारे काम करने हैं, वरना ये दरवाजा है चलती पकड़ना, कल तलाक दिलवा देंगे। और वो भी बिचारी गरीब घर की, मेरे माँ बाप गरीब, वो ये समझे कि माँ बाप के घर में थे, अब यहाँ से फिर माँ बाप के यहाँ जाएंगे, माँ बाप बेचारे दुखी है, तो वो भी बेचारी चुपचाप नीचा मुंह करके काम करती है। याद रखो, बीवी लाते हैं, नौकरानी नहीं लाते, काम वाली नहीं लाते, बीवी बना करके ला रहे, जबकि एक बांदी और दासी के लिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अच्छे सुलूक करने का हुक्म दिया, तो ये तो बीवी है। और इस बीवी के लिए कितना प्यारा लफ्ज हम इस्तेमाल करते हैं, जो शब्द हम इस्तेमाल करते हैं ना, वो शब्द को प्रैक्टिकल लाइफ में भी लाओ। उर्दू में कहते हैं बीवी को शरीक-ए हयात, उर्दू में कहते हैं, इंग्लिश में कहते हैं लाइफ पार्टनर, गुजराती में कहते हैं जीवन साथी। तो जो शब्द उसके लिए इस्तेमाल होता है वही शब्द के मुताबिक उसके साथ व्यवहार करो। ये तुम्हारी लाइफ पार्टनर है, जीवन साथी है, ये शरीक-ए हयात है, ये तुम्हारी बांदी नहीं है, ये नौकरी नहीं है, ये काम वाली नहीं है, इसके लिए हम नहीं लाए उसको, उसके साथ अच्छा सुलूक कर। और प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने कितनी अच्छी बात फरमाई, सुभान अल्लाह। आज दुनिया के अंदर ग्रेड देखा जाता है अच्छे होने का, क्वालिटी पीपल, अच्छे इंसान कौन, सज्जन व्यक्ति कौन, उसके ग्रेड अलग अलग है। कोई पैसे को ग्रेड बनाता है, कोई ओहदे को ग्रेड बनाता है, अब पता नहीं किन किन चीजों को लोग उसके लिए ग्रेड बनाते हैं, मार्क देने के लिए। कुर्बान जाइए रहमतुल्लिल आलमीन हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने कितना अच्छा ग्रेड बयान फरमाया, कितना अच्छा मार्क देने का एक स्टैंडर्ड बतलाया। क्या फरमाते हैं, अला खैरुकुम खैरुकुम ली अहलिही व अना खैरुकुम लिनिसाई। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अला, ध्यान से सुनो मैं जो कह रहा हूं, ध्यान से सुनो, आका फरमाते अला खैरुकुम खैरुकुम ली अहलिही, सज्जन व्यक्ति क्वालिटी पीपल बेहतरीन इंसान वो हैं जो अपनी बीवी और फैमिली के लिए अच्छा हो। प्यारे नबी ने कितना अच्छा ग्रेड बतलाया, बीवी के साथ अच्छा सुलूक करे, अच्छी तरह रहे, उसको हकीकत में जीवन साथी समझे, हकीकत में पार्टनर, लाइफ पार्टनर समझे, हकीकत में शरीक-ए हयात समझे, उसके साथ अच्छा बर्ताव करे। तो प्यारे आका ने फरमाया कि वो सज्जन व्यक्ति है, अच्छा इंसान है, जो अपनी बीवी के साथ घर वालों के साथ अच्छा बर्ताव करे। ये तो हुजूर ने जबान से फरमाया, फिर आगे क्या फरमाया, वा अना खैरुकुम लिनिसाई। ये हुजूर ने प्रैक्टिकली बात भी फरमाई कि जो बात मैं कहता हूं मेरी प्रैक्टिकल लाइफ में आके देख लो, मेरी फैमिली लाइफ में आके देख लो, मेरे संसार में आकर देख लो, मेरे घर की जिंदगी में आके देख लो, मैं अपनी बीवियों के लिए बेहतरीन शोहर हूं, पूछ लो आकर के इन बीवियों को। और एक मौका ऐसा आया, अल्लाह ने चॉइस दी, अल्लाह ने चॉइस दी कि तुमको नबी के घर में रहना है कि किसी बिलियनर मिलियनर करोड़पति अबजोपति के घर में जाना है। अल्लाह ने चॉइस दी नबी को, नबी की बीवियों को, نبی کی بیویوں کو اللہ نے چوائس دی کہ بولو تم کو کہاں رہنا ہے. نبی تو غریب ہے, نبی کے گھر میں کھانا پینے میں تکلیف ہے, سادے سیدھے روم ہیں, کچے مکان ہیں, اس میں رہنا ہے کہ تم کو جو ہے دنیا کے قیصر کسرا بڑے بڑے بادشاہوں کے پاس جانا ہے. بولو تمہاری چوائس کیا ہے؟ اللہ نے چوائس دی, قرآن میں موجود ہے, ان کنتن تردن اللہ ورسولہ والدار الآخرہ فإن اللہ اعد للمحسنات منکن اجرا عظیما. خدا نے چوائس دی, قرآن کی آیت اتار کر گئے. اب جب چوائس آئی تو نبی کریم صلی اللہ علیہ وسلم نے سب سے پہلے حضرت عائشہ کو کہا, اور کہنے سے پہلے حضور نے ان کا مینٹلی پریپیئر کیا, ان کو ان کا ذہن بنایا کہ وہ کم عمر کی لڑکی تھی. تو حضور نے کہا, عائشہ دیکھو ایک چوائس کی بات میں تم کو سنانا چاہتا ہوں, لیکن ڈیسیزن لینے سے پہلے اپنے ابا کو پوچھنا, خود ڈیسیزن مت لینا چونکہ تمہاری عمر کم ہے, اسی لیے خود ڈیسیزن فیصلہ مت کرنا, ابا کو پوچھ کے فیصلہ کرنا. اور ابا کون؟ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ. تو کہا حضور کیا فیصلہ ہے, کیا چوائس ہے؟ تو کہا میرے ساتھ رہنا ہے یا یہ کہ دنیا کے کسی بلینر کروڑ پتی ابجو پتی کے ساتھ شادی کرنی ہے. بولو تم کہو تو میں تم کو طلاق دے دوں, پھر کسی اور کے نکاح میں تم چلی جاؤ. اور وہ زمانے میں یہ رواج بہت عام تھا, کوئی بری چیز نہیں تھی. تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہا پہ قربان جاؤں, کہتی ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کو کہ حضور میں اپنے باپ کو پوچھنے نہیں جاؤں گی, آپ کے سامنے میرا یہ فیصلہ ہے, میں آپ کو چھوڑ کر کے کہیں نہیں جا سکتی. اس میں باپ کو پوچھنے کی کیا بات ہے؟ میں آپ کو نہیں چھوڑ سکتی, آپ کا کچا مکان, آپ کے گھر میں جو روکھا سوکھا ملتا ہے, لیکن نبی کے گھر میں جو میری عزت ہے, نبی کے گھر کے اندر جو اخلاق ہے, نبی کے گھر کے اندر جو میری قدر و قیمت ہے, وہ دنیا میں وہ قدر و قیمت کہیں نہیں ہو سکتی. خدا کرے کہ آج ہم ہماری بیویوں کے ساتھ ایسے بن جائیں, بہترین شوہر بن کے رہے, اچھے شوہر بن کر کے رہے, ان کے ساتھ اچھا برتاؤ کرے, حسن سلوک کرے. اور یہ خدا کا بھی حکم ہے, وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ, عورتوں کے ساتھ اچھی طریقے سے رہو, بھلائی کا برتاؤ کرو, اچھا سلوک کرو. یہ اللہ تعالیٰ کی طرف سے قرآن میں حکم ہے. اللہ ہم سب کو یہ شریعت کا بڑا حکم پر عمل کرنے کی توفیق عطا فرمائے. اس پر بھی عمل کرنے کی ضرورت ہے. ماشاءاللہ نماز پڑھتے ہیں, قرآن پڑھتے ہیں, دین کا کام کرتے ہیں, بیویوں کے ساتھ بھی اچھی طرح رہو, یہ بھی ہر اللہ کا حکم ہے, شریعت کا حکم ہے, نبی کا حکم ہے. عورتوں کے ساتھ اچھا سلوک کرنا, احسان کرنا, اچھی طریقے سے زندگی گزارنا, اتنا اچھا سلوک کرو کہ طلاق کا پرمان ہمارے سماج میں 0% ہو جائے. ایسا سلوک کرو کہ طلاق کا پرمان 0% ہو جائے. اس کی بہت ضرورت ہے. دیکھو بھائی, بہت دکھ کی بات ہے, ایک سائڈ سے اچھا ہے, ایک سائڈ سے دکھ کی بات ہے کہ کسی شہر کے اندر بیوائیں بہت ہو, 1000 بیوہ, 700 بیوہ, 500 بیوہ, اور ان بیواؤں کی خدمت کی جا رہی ہے, ایک سائڈ سے اچھا ہے. دوسری سائڈ سے رونے کی چیز ہے کہ ہمارے شہر میں 500, 700, 1000 بیوائیں ہیں کیوں, ہمارے یہاں اتنی طلاقیں ہوتی کیوں ہیں کہ یہ بیوائیں اتنی زیادہ ہیں. کورونا تو ابھی 1.5 سال سے آیا, انتقال ابھی 1.5 سال سے زیادہ ہو رہے ہیں, لیکن یہ بیواؤں کے اندر گنتی کرو کہ شوہر کے انتقال سے کتنی بیوہ اور طلاق سے کتنی بیوہ. اگر طلاق کی وجہ سے بیواؤں کی تعداد زیادہ ہے تو پورے شہر کے علماء, ذمہ داران, ہر ایک کو فکر کرنے کی ضرورت ہے کہ طلاق کی بنیاد کے اوپر بیوائیں نہ ہونے پاوے. جہاں ان کی خدمت اچھا کام ہے وہاں ایک بہت بڑا پوائنٹ ہر بستی میں, ہر شہر میں, ہر گاؤں میں مسلمانوں کے لیے سوچنے کا ہے کہ اگر شہر میں طلاق کی وجہ سے ہونے والی بیوائیں ہیں تو ہمیں مل جل کر کے طلاق کو روکنے کی محنت کرنی پڑے گی. उन विवाहों को हम खिलावे पिलावे, इससे बेहतर है कि तलाक ही मत होने दो कि वो बेवा बन के घर के अंदर बैठे, इसकी फिक्र करने की जरूरत। अगर औरतों के हुकूक अदा करेंगे, अच्छा सुलूक करेंगे, उनके साथ अच्छा बर्ताव करेंगे, तो इंशाल्लाह ये तलाक और तलाक की वजह से बेवा का सिलसिला कम से कम हो जाएगा, कम से कम, कम से कम हो जाएगा, और वो दिन हमारे लिए बड़ी इज्जत और बड़ी खुशी का होगा। अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए, औरतों के साथ हुस्न सुलूक करने की। पूरी दुनिया में इसकी इस वक्त मुसलमानों को फिक्र करने की ज़रूरत है। कोई एक शहर का, एक गांव का, एक बस्ती का ये मामला नहीं है। जहां भी तलाक की बुनियाद पर विवाहें होती हो तो तलाक रोकने की, फिक्र करने की बहुत बड़ी ज़रूरत है, बहुत बड़ी ज़रूरत है, बहुत बड़ी ज़रूरत है। अल्लाह इस निकाह में बे इंतहा खैर और बरकत अता फरमाए। दुल्हे मियाँ नीयत अपनी सही कर ले तो इंशाल्लाह ये इनका निकाह इबादत बन जाएगा, सवाब बन जाएगा। कि मैं निकाह इसलिए कर रहा हूँ कि प्यारे आका हज़रत मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, अल्लाह का हुक्म है, और नेक साले औलाद हासिल होगी, मेरी आँख और शर्मगाह की हिफाजत होगी। ये दुल्हन भी ये नियत कर ले, दुल्हा भी ये नियत कर ले तो इंशाल्लाह इनकी ये ज़िंदगी इबादत बन जाएगी, सवाब बन जाएगी। अल्लाह हम सबको हुस्न नियत के साथ अमल की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन।